لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين رب الشهداء والصديقين، والصلاة والسلام على سيد المرسلين وحبيب إله العالمين خاتم النبيين وشفيع المذنبين والمخاطب بطه وياسين بالقاسم محمد. وآله وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين، سيما للإمام المنتظر والحجة الثاني عشر، اللهم أجل له الفرج، ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد، بسم الله الرحمن الرحيم: أحسب الناس أن يتركوا أن يقولوا آمنا وهم لا يفتنون. وقال: واتقوا فتنة الذين لا تصيبن الذين ظلموا منكم خاصة. صلوات. آج کی پہلی مجلس ایک انٹروڈکشن ہے عشرہ زینبیہ 1436 کی، ریمیننگ 9 مجالس کا. جو ٹاپک اناؤنس ہوا ہے اس میں دو لفظ ایسے ہیں جن کو آج کی مجلس میں بتانا ہے کہ آخر یہ ٹاپک کیوں اناؤنس ہوا، دعا اور موجودہ زمانہ، یہ جو کرنٹ ٹائم پیریڈ چل رہا. یہ عشرہ جو 11th سفر سے 28th سفر تک ہوتا ہے، اس کا نام آج کل ہمارے یہاں عشرہ زینبیہ. جس وقت کربلا کے جہاد کو امام مظلوم نے شہزادی زینب کے حوالے کیا یا ہینڈ اوور کیا، تو اس وقت دو جملے مولا امام مظلوم نے ایسے ارشاد فرمائے جس کا تعلق پھر ہمارے اس ٹاپک سے. ایک دعا کرنے کی ریکویسٹ کا لفظ تو مجھے اچھا نہیں لگ رہا امام کے حوالے سے، ایک دعا کرنے کی خواہش ظاہر کی اور ایک دعا نہ کرنے کی. مصائب میں آپ سنتے ہیں آقا حسین کی آخری رخصتی، تو جناب زینب سے باقی جو باتیں کہی گئیں وہ اور تھیں، لیکن یہ دو بہت ہی زیادہ پرسنل قسم کی ریکویسٹ امام کی جانب سے. پہلی چیز دعا کرنا ہے، دوسری چیز دعا نہیں کرنا ہے. اب مجھے یاد دلانے کی ضرورت تو نہیں ہے، لیکن پھر بھی وہ جملہ عرض کر دوں. دعا کے لیے کہا کہ جب نماز شب پڑھنا تو میرا نام لینا. کہاں پہ؟ جب آخری قنوت میں انسان دعا مانگتا، تو وہ گویا امام کی جانب سے ایک ریکمنڈیشن ہے دعا کرنے کا. اور پھر بعد میں یہ بھی فرمایا کہ کتنا ہی مشکل وقت آ جائے کبھی بد دعا نہ کرنا. بد دعا خود ا کائنڈ آف دعا، تو یہ دعا کرنا ہے وہ دعا نہیں کرنا. یہاں سے جناب زینب کبریٰ کربلا کے جہاد کی لیڈر بنتی ہیں، کربلا کا جہاد لیڈ کر رہی ہیں. تو عشرہ زینبیہ میں دعا کون سی کرنا ہے، کون سی دعا نہیں کرنا ہے، ایک تو اس وجہ سے یہ ٹاپک لیا گیا. پھر اس کے بعد اس میں ایک لفظ تھا اس زمانے میں. اب میں ایک ایسا جملہ کہنے جا رہا ہوں کہ اگر میں اس کو ایکسپلین کرنے چلا گیا تو یہ آج کی پوری مجلس، بلکہ ہو سکتا ہے کہ آنے والی 3-4 مجلسیں اسی ایکسپلینیشن میں ختم ہو جائیں، تو میں زیادہ ایکسپلین نہیں کروں گا. لیکن سیرت معصومین کو اگر ہم دیکھیں، بلکہ میں یہ کہوں کہ سیرت ائمہ، 12 امام، تو چوتھے امام کی امامت اور امام زمانہ کی امامت، یہ دو امامت ایسی جو بہت زیادہ ایک دوسرے کے سیملر ہیں. دیکھیے، اہل بیت کے بارے میں ہر ایک کو معلوم کہ اولنا محمد، آخرنا محمد، اوسطنا محمد، کلنا محمد، صغیرنا و کبیرنا سوا، ہمارا بڑا ہمارا چھوٹا، سب کی سیرت ایک جیسی ہوتی. علامہ اقبال اردو کے ایک بہت ہی مشہور پوئٹ ہیں، ان کا ایک شعر ہے، میں یوزولی ممبر سے شعر نہیں پڑھتا ہوں، لیکن جو جملہ مجھے کہنا ہے اس کو سمجھانے کے لیے، حقیقت ابدی ہے مقام شبیری، بدلتے رہتے ہیں انداز کوفی و شامی. اہل بیت اطہار کا طریقہ ہمیشہ ایک ہوگا، اول اوسط آخر کل کے کل محمد ہیں، فضیلت کے اعتبار سے بھی اور اپنے مشن اور اپنی سیرت کے اعتبار سے بھی. جو کچھ چینج آتی ہے وہ اہل بیت میں نہیں آتی ہے، وہ دشمنوں میں آتی ہے، بدلتے رہتے ہیں انداز کوفی و شامی. تو اب جس کوفی اور شامی کا جو انداز ہوگا اس کے اعتبار سے اہل بیت، اسی جو بھی وہ ٹولز استعمال کر رہا ہے یا ہتھیار، اسی کی زبان میں اس کو ریپلائی دیں گے. یہ وہی چیز ہے جو ہمارے آٹھویں امام، امام علی ابن موسیٰ رضا علیہ الصلاۃ والسلام، انبیاء کے حوالے سے بیان کی مرحوم سید خوئی نے، مقدمہ تفسیر قرآن البیان میں پوری روایت لکھی کہ انبیاء کرام کو اللہ نے جو معجزے دی وہ یہ دیکھتے ہوئے دیے کہ اس زمانے کی جو سائنس اور ٹیکنالوجی، اس کے اندر دشمن وہ کیا چیز ہے، ان کی کیا پلاننگ ہے، ان کا کیا طریقہ. چنانچہ حضرت موسیٰ کے زمانے میں اگر جادو کا بہت رواج تھا یا سحر کا، تو جناب موسیٰ کو معجزہ دیا جو جادو کو توڑ رہا، اور حضرت عیسیٰ کے مقابلے میں زمانے میں اگر میڈیکل سائنس بہت ترقی پر تھی تو حضرت عیسیٰ کو وہ معجزہ دیا کہ مردے کو زندہ بھی کر دیتے ہیں، اور پیغمبر کے زمانے میں جو عرب، جن کو اپنی لینگویج پر اور اپنی شاعری پر بہت زیادہ غرور تھا، ان کے لیے قرآن کا معجزہ دیا گیا. اور یہاں پہ ایک جملہ میں اور عرض کر دوں، اس لیے کہ آج انٹروڈکشن ہے تو الگ الگ باتیں آئیں گی، پھر ان سب کو ہم جمع کر کے اس کی روشنی میں باقی 9 مجالس پڑھیں گے. تو ایک ذرا سا اس روایت میں جو بات کہی جا رہی ہے اس سے ہٹ کر، وہ ایک بات یاد رکھی، جتنے بھی معجزات انبیاء کے ہیں وہ اس زمانے میں معجزہ تھا، اور جو بھی وہ زمانہ تھا، اگر جادو کا زمانہ تھا سحر کا، تو اس کے مقابلے میں جادو کو توڑنے والا معجزہ، میڈیکل سائنس کا زمانہ تھا تو میڈیکل سائنس کا مقابلہ کرنے والا زمانہ، اور اگر ان کو شعر و شاعری پر اور اپنی لینگویج پر اور اپنے لٹریچر پہ بہت فخر تھا تو اس کے مقابلے میں پھر قرآن. مگر انبیاء کے جتنے معجزات، اور اس میں انکلوڈنگ ائمہ کے بھی بہت سارے معجزے، یہ اس وقت معجزے تھے، آج یہ بچے کا کھیل، آج یہ معجزہ نہیں رہا، آج ایک چھوٹا سا بچہ بھی وہ سارے معجزات کو ریپیٹ کر سکتا. حضرت موسیٰ اگر ید بیضا رکھتے ہیں، ہاتھ سے لائٹ نکلتی ہے جس کے اندر رات کے اندھیرے میں بنی اسرائیل فرعون سے بچ کے جا رہے ہیں، تو آج ایک بچہ بھی جو اس وقت معجزہ تھا آج ایک عام سی چیز ہو گئی. اگر کوئی نبی اپنے ماننے والے سے کہے کہ اچھا تمہارا بیٹا کہاں ہے، ممباسا میں بیٹھا ہوا، میں ابھی تمہاری بات اس سے کرا دیتا ہوں، اور وہ ایک معجزہ اس زمانے میں کہلائے کہ مشرق میں بیٹھا ہوا آدمی مغرب کے آدمی کو دیکھے بھی اور اس سے بات بھی کرے، تو آج یہ ایک اتنی کامن اور عام سی چیز کہ ایک چھوٹے سے بچے کے لیے بھی ممکن ہے، بلکہ بچہ آپ سے زیادہ اس آئی فون کو سمجھتا، آپ کو تو بہت ہی آپ انکمفرٹیبل فیل کریں گے جو ایج گروپ میرے پاس آتا ہے اردو کی وجہ سے. تو خیر خلاصہ یہ کہ اگر آگ میں پھینکا جا رہا ہے اور ابراہیم کا معجزہ یہ بن رہا کہ آگ ان کو نہیں جلا رہی ہے تو یہ آج معجزہ نہیں ہے، یہ آج کی ٹیکنالوجی. حتیٰ یہ کہ رسول، ہمارے رسول کے بھی معجزات اسی میں آتے ہیں، حتیٰ یہ کہ ائمہ کے بھی بہت سے معجزات اس میں آتے ہیں. قرآن کا لفظ میری زبان پہ آیا تھا نا کہ عربوں کو اپنی شعر و شاعری پہ، بہت ہی ایروگینٹ قسم کے عرب، کہ بھائی کوئی ہمارا مقابلہ نہیں کر سکتا، قرآن آئے. تو قرآن کی وجہ سے ایک جملہ میں ایسا کہہ رہا ہوں جو آگے شاید ہماری ایک مجلس میں ڈیٹیل کے ساتھ آئے، اور وہ یہ کہ صرف قرآن وہ معجزہ جس کا نام ہے معجزہ خالدہ. باقی سارے معجزے، حتیٰ جو معجزے قرآن میں بھی آئے، حضرت ابراہیم کا معجزہ کہ آگ نے ان کو نہیں جلایا، آج کتنے ہی ایسے طریقے ہیں کہ اس کی مدد سے آگ آپ کو بھی نہیں جلائی. حضرت موسیٰ کا معجزہ کہ وہ دریا میں چل رہے ہیں اور ان کی پوری قوم محفوظ، آج اس قسم کے ٹیکنالوجی ہے کہ آپ کے لیے بھی کوئی مشکل کام نہیں. لیکن قرآن معجزہ خالدہ، اور آپ تلاوت میں اتنی بار یہ سنتے اور پڑھتے ہیں خالدین فیہ، خالدہ مانے ہمیشہ رہنے والا معجزہ. دنیا کتنی ہی ترقی کر لے، قرآن ایک ایسا معجزہ ہے کہ جو آخری زمانے تک، آخری دن تک، جب حضرت اسرافیل سور پھونکیں گے اور قیامت آئے گی، معجزہ رہے گا. باقی معجزہ خالدہ نہیں. اور چلے وہ جملہ بھی میں کہہ دوں جس کو ایوائڈ کرنا چاہ رہا تھا، اور وہ یہ کہ یہی وجہ ہے کہ اگر کسی آدمی کو یہ پتا نہ چلے کہ انبیاء کے معجزے اب ریپیٹ ہو سکتے ہیں، اور ایک عام آدمی بھی، ایک بچہ بھی یہ معجزے دکھا سکتا، تو آخری زمانے میں جو ایک جھوٹا امام بنایا جائے گا، جھوٹا خلیفہ بنتے تو ہم نے دیکھ لیا، لیکن اس کا ٹارگٹ تھے دوسرے لوگ. اب جب ٹارگٹ ہم بنیں گے تو ہمارے لیے جھوٹا خلیفہ کام نہیں آئے گا، ہمارے لیے ایک امام کو لانا پڑے گا جو اصل میں ہوگا تو جھوٹا اور فیک. لیکن ہر جگہ پہ کچھ ایسے ایموشنل قسم کے لوگ ہوتے ہیں، تو جب وہ لایا جائے گا اس کو وہ سارے معجزے دیے جائیں گے جو انبیاء کے زمانے میں، بلکہ خود 11 اماموں کے زمانے میں بھی ہم نے دیکھے کہ یہ معجزے تو امام دکھا رہے تھے، یہ آنے والا بھی وہی معجزے دکھائے گا. تو اگر پہلے سے ہمارے پاس یہ نالج نہ ہو تو اس موقع پر آدمی دھوکا کھا سکتا ہے. باقی یہ چیز تو آگے آئے گی، اس لیے کہ ہمارے موضوع میں یا ہمارے ٹاپک میں دعا کے ساتھ آج کا زمانہ بھی شامل ہے. پورا ٹاپک آپ جا کے پڑھیے گا تو آج کا زمانہ شامل ہے. آج کے زمانے میں فل پریپریشن ہو چکی، بخالی اب اناؤنسمنٹ کی دیر کہ امام آ گئے. ہم سچے امام کا انتظار کر رہے ہیں، جھوٹا امام بھی آئے گا. اچھا، جو ایج گروپ میرے پاس آتا ہے 50+، اگر کوئی 50 سے نیچے ہے تو میں اس سے معذرت کر لوں، تو یعنی کہ میں نے اس کی ایج غلط بتا دی. تو مسئلہ یہ ہے کہ آپ نے تو بہت زیادہ یہ سنا کہ اتنے جھوٹے دجال آئیں گے، اتنے جھوٹے امام آئیں گے، کسی میں 40 کا لفظ ہے، کسی میں 70 کا لفظ. لیکن یہ مت سمجھیے کہ یہ بہت دور کی چیز، یہ خیال مت کیجئے گا کہ ابھی تو یہ زمانہ آنے میں بہت ٹائم. چاروں طرف دیکھیں تو ایسا لگتا ہے کہ وہ زمانہ آ گیا کہ جھوٹے خلیفہ کے بعد ایک جھوٹے امام کو سامنے آنا چاہیے. خیر، اب یہ باقی باتیں تو بعد میں ہوں گی، ابھی تو خالی ہم دو لفظ سمجھا کے پھر آج کی مجلس آگے تو بڑھائیں گے. خالی یہ دو لفظ پر تو ہماری مجلس ختم نہیں ہوگی. موجودہ زمانہ، یہ جو اس وقت زمانہ، تو پہلا میرا کوئسچن یہ ہوتا کہ کیا اس سے پہلے ائمہ کے زمانے میں کبھی ایسا ٹائم پیریڈ گزرا ہے جیسا آج کل ہے؟ اس سے پہلے کسی امام کے زمانے میں کوئی ایسا ٹائم پیریڈ گزرا؟ اور اگر ایسا ٹائم پیریڈ پہلے گزر چکا، آج خالی ایک ریپیٹیشن، تو اس زمانے میں جو امام تھے اس وقت ان کی پالیسی کیا تھی؟ جیسے آج کل ہر آدمی پریشان، ہر آدمی ڈپریشن میں، اپنے پرسنل پرابلم کے اعتبار سے بھی، عالم اسلام کو دیکھیں تو اس اعتبار سے بھی، بلکہ دنیا بھر کے حالات دیکھیں، مسلمان نان مسلم، तो इतने सारे प्रॉब्लम आपको नजर आते हैं क्या? हर आदमी परेशान तो है, डिप्रेशन में तो हर आदमी, मगर क्या ये ह्यूमन हिस्ट्री में पहली दफा हो रहा या इससे पहले कभी हो चुका? और ह्यूमन हिस्ट्री को छोड़िए, हमारे सामने रोल मॉडल के तौर पे बाकी अंबिया नहीं है, ये खानदान है जो अव्वलोना से आखिरोना तक मोहम्मद है, तो इनमें से किसी के जमाने में, किसी के लाइफ टाइम ऐसे हालात हो चुके? और अगर हो चुके तो फिर हमें यह देखना है कि उस जमाने के इमाम ने उस वक्त खास अपने मानने वाले शियों के प्रोटेक्शन के लिए क्या तरीका इख्तियार किया। अब इसकी अगर मैं डिटेल में जाऊं ना, तो मैंने कहा कि तीन चार मजलिसें तो इंट्रोडक्शन में खत्म हो जाएंगी और इतना टाइम है नहीं, तो बहुत ही शॉर्ट करके, इससे पहले जब अशरा में पढ़ के आया मस्कत में, वहां पे मैंने हर इमाम की सीरत के हवाले से बात की और आखिर में जो एक नतीजा निकाला, जो बॉटम लाइन है, वो आपके सामने पेश कर रहा हूं। और वो ये कि 11 इमामों के हालात देखिएगा तो फोर्थ इमाम, उनके जमाने के हालात और आज के हालात के दोनों बिल्कुल एक टाइम पीरियड लग रहा। बहुत थोड़ा सा डिटेल्स में इख्तलाफ होगा, लेकिन एक चौथे इमाम का जमाना और एक इमाम जमाना का भी आखिरी जमाना, यानी गैबत का आखिरी जमाना, ये दो हमें बिल्कुल एक जैसे सिमिलर लग रहे हैं। करबला के बाद बहुत ही टफ टाइम पीरियड आया था अहले बैत के शियों के लिए, और ये इसकी थोड़ी सी इसकी डिटेल आगे आएगी। तो अब हमको ये देखना कि चौथे इमाम के जमाने के हालात आजकल रिपीट हो रहे हैं, गर्चे इस मजमे के लिए जरूरत नहीं है, लेकिन इस जुमले को जरा समय तो और ज्यादा लंबा कर दूं। इमाम अली के जमाने के हालात क्वाइट डिफरेंट थे आजकल, आका हसन के जमाने के हालात काफी मुख्तलिफ थे, छठे इमाम के जमाने के हालात भी आजकल से मुख्तलिफ थे। देखिए, हर जमाने में कोई ना कोई तो ऐसी चीज है कि पूरे 12 इमाम हमारे लिए रोल मॉडल, हमें उनको फॉलो करना, लेकिन बात यह हो रही कि 80% या 90% अगर आप देखेंगे तो नवे इमाम का जमाना और आज का जमाना मुख्तलिफ, एक चौथे इमाम का जमाना ऐसा जमाना, और किसी हद तक हम 10th इमाम का जमाना भी कह सकते हैं, इसलिए कि 10th इमाम ने गैबत की तैयारियां करवाई। इमाम जमाना की गैबत की सबसे ज्यादा प्रिपरेशन किसने करवाई? 10th इमाम। वो सारी चीजें जो आज अंडर अटैक है, वो सब 10th इमाम ने इस्टेब्लिश की, यानी बाकायदा सिस्टम, अगर के इससे पहले से ही चीजें चली आ रही हैं, लेकिन सबसे ज्यादा 10th इमाम ने, जो आजकल मसलन आजकल सबसे ज्यादा किस चीज पे अटैक हो रहा है? तकलीद पर, तकलीद, मर्जियत, इश्तेहाद, पूरा हमारा एक सिस्टम जो मर्जियत का सिस्टम कहलाता, और ऐसे ऐसे लोग इसके ऊपर अटैक कर रहे हैं। मैं बात आउटसाइडर्स की नहीं कर रहा हूं, अमंग अवर कम्युनिटी, और मैं बात आम आदमियों की नहीं कर रहा हूं जो सब पे आके बैठते हैं, मैं बात उनकी कर रहा हूं जो मेंबर पे भी आके बैठते हैं। तो आजकल सबसे ज्यादा अगर आप देखिएगा, अच्छा, और जो आउटसाइडर हैं वो तो हमेशा से ही इस इंस्टीट्यूशन के इंतहाई अगेंस्ट, मगर जो हमारे यहां से ऐसे लोग आ गए हैं, तो ये तकलीफ का बाकायदा पूरा ये सेटअप जिस तरह आज है, ये 10th इमाम ने इसको इस्टेब्लिश किया था, क्योंकि गैबत में सबसे ज्यादा शियों को प्रोटेक्शन ये तकलीद यानी मर्जियत का इंस्टीट्यूशन दे सकता था। अब ये बहुत लंबी बात है, थोड़ा बहुत जिक्र आगे की मजलिसों में आएगा, लेकिन इतने डिटेल से नहीं। खुमस जो तकलीद के मसले में, यानी तकलीद से मेरी मुराद है मर्जियत, मुझसे एग्री करते हैं, जब खुमस का लफ्ज आता है वो डिसएग्री कर जाते हैं, क्योंकि खुम्स के मसले में वो भी उन लोगों के साथ हैं जो आजकल खुम्स के इंस्टीट्यूशन पे अटैक कर रहे हैं। और एक बात याद रखिए, आज मुझे 40 साल तो हो गए इससे ज्यादा मेंबर पे आते हुए, और पहले दिन से लेके आज तक एक जुमला मेरी मजलिसों के हवाले से लोग कहते हैं कि मौलाना باقی جتنے پڑھنے والے آتے ہیں، یہ میرا جملہ نہیں ہے، یہ تو کسی نے جوک میں کہا، ان میں اور آپ میں ایک بہت ہی بیسک ڈفرینس، وہ آتے ہیں تو دوسروں پر اعتراض کرتے ہیں، آپ آتے ہیں تو آپ اپنے ہی مجمع پر اور اپنی ہی قوم پہ اعتراض کرتے ہیں۔ تو اب وہ جو سلسلہ ہے کہ ہاں مجھے زیادہ اس چیز سے انٹرسٹ ہے کہ ہمارے لوگ نمازی بنے، ہمارے لوگ پابند شریعت بنے، ہمارے لوگ حلال و حرام کا خیال کریں، یہ ہمیشہ سے میرا انٹرسٹ رہا ہے، اور دعا کے حوالے سے بھی یہ چیز آگے چل کے بہت امپورٹنٹ بنے گی، کیوں دعا کے حوالے سے موجودہ زمانے میں جو سب سے امپورٹنٹ روایت یا ون آف دا موسٹ امپورٹنٹ، جسے آیت اللہ العظمیٰ آغا محسن حکیم نے اپنی کتاب منہاج الصالحین میں لکھا، آپ کو معلوم ہے کہ مرحوم آغا محسن الحکیم نے فقہ میں یہ ایک ایسا ماسٹر پیس شاہکار چھوڑا، جب آغا خوئی اتنے بیمار تھے کہ نماز بھی نہیں پڑھا پا رہے تھے، پڑھ رہے تھے پڑھا نہیں پا رہے تھے، تو ان کے بیڈ پر صرف یہی کتاب منہاج الصالحین ہوتی تھی، پھر اس میں انہوں نے اپنے فتوے شامل کیے۔ آج آیت اللہ سیستانی نے اسی کتاب میں اپنے فتوے شامل کیے، اس کے اندر امر بالمعروف کے چیپٹر میں دوسری یا تیسری حدیث جو ان تمام مراجع نے کوٹ کی، بہت اہم بنتی ہے آخری زمانے میں دعا کے حوالے سے، دعا دعا۔ تو یہ چیز آگے بہت ڈیٹیل سے آئے گی، لیکن کون سی چیز کے آخری زمانے کے حالات، لیکن تو اس میں جو اوور آل ایک بات ہے کہ مولانا دوسرے لوگ وہ آ کے دوسروں پہ اعتراض کرتے ہیں، آپ ہم پہ اعتراض کرتے ہیں، اسی حوالے سے جو دو تین جملے میں نے کہے، مرجعیت، دوسرے کیا کر رہے ہیں کیا نہیں کر رہے ہیں یہ میرا اتنا کنسرن نہیں، ہمارے لوگ کیا کر رہے ہیں، خمس، دوسرے لوگ خمس کے حوالے سے کیا کر رہے ہیں کیا نہیں کر رہے ہیں، ان کے خمس پہ کیا اعتراضات ہوتے ہیں، اس سے میرا کوئی تعلق نہیں، ہماری قوم۔ آپ دیکھیے یہ ساری چیز آج کل جس طرح سے بہت زیادہ ہائی لائٹ کی جا رہی ہیں، اور اس میں ایک چیز اور ملا لیجیے، ابھی آپ ریئلائز نہیں کریں گے، تیسری چیز وہ ہے زیارت کا انسٹیٹیوشن۔ آقا حسین کی شہادت کے بعد سے کربلا کی زیارت ہمیشہ سے صاحبان ایمان کا طریقہ رہا، لیکن اس کو اتنا ویل اسٹیبلش انسٹیٹیوشن 10th امام نے بنایا، ایک نام ہر ایک کو یاد ہے، متوکل نے زیارت کے راستے میں بہت سارے پرابلم کریٹ کی، کہاں ہے آج متوکل؟ اور یاد رکھیے کہ آج بھی جو زیارت کے لیے رکاوٹ بن رہے ہیں یہ ٹیمپریری فیز ہے، اس طرح سے یہ نیست و نابود ہوں گے کہ ان کی فیملی بھی ان کا نام بھول چکی ہوگی، چاہے وہ سیریا کی زیارت ہو، چاہے عراق کی زیارت ہو، چاہے کہیں کی، لیکن زیارت کے حوالے سے جو سب سے بڑا اینٹی زیارت نام ہمارے سامنے آتا ہے وہ متوکل کا، اور آج انٹروڈکشن الگ الگ باتیں، ہو سکتا ہے کہ آپ میری باتوں کو سمجھ بھی نہ پا رہے ہیں یا کیچ نہ کر پا رہے ہیں، لیکن یہ سب کو ملا کے ایک نتیجہ نکلے گا۔ ابھی میں نے اناؤنسمنٹ سنا، لیڈیز مجلسیں جو صبح ہو رہی ہیں، اس کا ٹاپک میں نے سنا لبیک یا حسین۔ متوکل کے لیے ہسٹری میں ایک چھوٹا سا یہ جملہ آیا کہ متوکل وہ جملہ کہتا تھا جو ہر مومن کی زبان پر معصومین ہے، پہلے تو زبردستی بائی فورس جاری کروایا کہ تمہیں کہنا ہو، اور پھر اب تو مومن کے ڈی این اے میں چلا گیا ہے وہ صبح و شام کہتا، فیا لیتنی کنتو معکم فافوز معکم، کہ جب کربلا والوں کو یاد کرو تو ہمیشہ یہ کہو کہ کاش میں تمہارے ساتھ ہوتا، ہمیشہ یہ کہو۔ یہ جب زیارت کا راستہ چھٹے امام کے زمانے میں بالکل کھل گیا، اس سے پہلے بھی زیارت ہوتی، چوتھے امام جس طرح سے نجف اشرف رات کے اندھیرے میں اور سیکریسی میں جاتے تھے، وہ ابو حمزہ شمالی آپ کو ڈیٹیل بتائیں گے، اور آج تو الحمدللہ چوتھے امام کے رات کے اندھیرے میں آنے کی جگہ کہاں اسٹے کرتے ہیں، کہاں پہ اپنے اونٹ کو روکتے ہیں، وہ ساری زیارتیں آج کربلا میں آپ کو نظر آنے لگی، لوگ بتانے لگے ہیں کہ یہ جگہ دیکھیے یہ جگہ دیکھیے، لیکن وہ ہوتی تھی سیکرٹ۔ چھٹے امام کے زمانے میں جب زیارت اوپن ہو گئی، وہاں یہ جملہ ہماری زبان پہ لایا گیا، مگر ہمارے امام نے ہم کو سکھایا کہ کربلا والوں کو یاد کر کے یہ جملہ ضرور کہو. متوکل کو کسی نے نہیں کہا کہ جملہ کہنا، وہ خود سے یہ کہا کرتا تھا. کس کو یاد کر کے؟ یزید کو یاد کر کے. کیا یزید، کاش میں تمہارے ساتھ کربلا میں ہوتا تو میری تلوار اہل بیت کے خلاف حرکت میں آتی. مگر اب ایک فرق دیکھیے ہم میں اور متوکل. ہم یہ جملہ کہتے ہیں اور پھر جا کے اپنے گھروں میں بیٹھتے ہیں، ٹی وی کھولتے ہیں، کون سا فٹ بال کا میچ آ رہا ہے، بس. متوکل نے ایسا نہیں کیا. لبیک یا حسین، یہ یہی فیا لیتنی کنتو معکم کی پریکٹیکل اسپیکٹ ہے. لیکن متوکل کے پاس ایسا کوئی عقیدہ بھی نہیں تھا، نہ اس کو اس کے کسی امام نے یہ بتایا کہ یزید کو یاد کر کے فیا لیتنی کو، وہ خود کہتا اور خالق کہتا نہیں تھا. تو سوچ بھی رہا کہ یزید کے زمانے میں تو میں نہیں تھا، یزید کے تقریباً 200 سال کے بعد پیدا ہوا. 243 ہجرا میں متوکل کی موت ہوئی اور 63-64 ہجرا میں یزید کی. لیکن میں یزید کے بعد آیا ہوں، آج میں یزید کی کیا ہیلپ کر سکتا ہوں؟ چنانچہ اس نے یہ مشن بنایا کہ یزید نے حسین کی باڈی کو یا حسین کی میت کو پامال کیا ہے، میں قبر حسین کا نام و نشان مٹاؤں گا. تاریخ میں ایک واقعہ ہے کہ کون اس کی سنگر گر جو تھی وہ ماری گئی، اور وہ لیکن اس کے علاوہ متوکل کا یہ طریقہ کار، وہ فیا لیتنی کہتا ہے اور پھر سوچتا ہے کہ فیا لیتنی جو میں نے کہہ دیا. دیکھیں فیا لیتنی بھی ایک دعا ہمارا موضوع مختلف دعائیں، دعا کر رہا ہے اور سوچ رہا ہے کہ اس دعا کے حوالے سے میری اب ڈیوٹی کیا بنی. مومن کبھی سوچتا؟ جب سے آپ نے ہوش سنبھالا، جب آپ ماں کی گود میں تھے، جب آپ ماں کے رحم یا وم میں تھے، اس وقت سے یہ جملہ سنتے آ رہے ہیں. پھر آگے کبھی سوچا کہ جب یہ اتنا ہم کہہ رہے ہیں فیا لیتنی کنتو معکم، تو ہماری ڈیوٹی کیا بنتی؟ ہمیں کربلا کے حوالے سے کس طرح سے لبیک یا حسین کہہ کے آگے بڑھنا؟ لیکن یہ ذرا ٹو ارلی ہو گیا، آگے چل کے یہ ساری باتیں آئیں گی. تو اب متوکل کا زمانہ کس امام کا زمانہ تھا؟ 10th امام. متوکل زیارت سے روک رہا. آج بھی زائرین جب جاتے ہیں تو سب سے زیادہ ان کو یہی واقعات سنائے جاتے ہیں، متوکل نے کیسے روکا اور اس وقت زائرین نے کیسے قربانیاں دی. لیکن اتنا ہی کہا جاتا ہے نا کہ ہاتھ کٹوائے اور پیر کٹوائے اور گردنیں کٹوائیں. یہ مجمع بھی 2-3 دن کے اندر پتا نہیں اس میں سے کتنے لوگ کربلا کی زیارت کے لیے یہاں سے روانہ ہو چکے ہوں گے. تو کربلا کی زیارت کے حوالے سے سب سے پہلے ہائی لائٹ میں جو واقعے آتے ہیں متوکل کے، اور یہ کہ زائرین پہ ہی پابندیاں، میرا جملہ یاد رکھے، یہ پوری ایک مجلس بنے گا. تو یہ جو آپ زائرین کے حالات میں سنتے ہیں کہ زائرین نے یہ قربانی دی متوکل کے زمانے، تو کیا آپ کا خیال، ہر آدمی نے خود ڈیسیشن لے لیا کہ نہیں مجھے ہاتھ کٹوانا ہے اور جانا ہے کربلا کی زیارت میں، پیر کٹوانا ہے اور جانا ہے کربلا کی زیارت میں، یہ ڈیسیشن خود لیا؟ یا سب سے پہلے جو امام تھے ان سے کانٹیکٹ کیا کہ مولا ایک طرف زیارت ہے اور ایک طرف زیارت کی یہ پرائس ہمیں پے کرنا، آپ بتائیے کہ ہماری شرعی ذمہ داری کیا؟ لوگوں نے خود اپنے من میں جو آیا اس کے حساب سے آگے بڑھے یا امام سے کانٹیکٹ کیا؟ امام کے زمانے کا مومن اور ایک نہیں اس کثیر تعداد امام سے کانٹیکٹ کیا گیا. کون امام؟ 10th امام. تو زیارت کا یہ پورا انسٹیٹیوشن کہ قربانی دو، ہاتھ کٹواؤ، پیر کٹواؤ، زیارت پر جاؤ. اور وہ جو ایک روایت آپ سنتے، دیکھیں میں روایتیں نہیں پڑھ رہا کیونکہ یہ بہت فیمس، ٹائم ویسے ہی ہمارے پاس آج کم ہے، بہت ہی فیمس ہے. لیکن ابھی جو لوگ زیارت پہ جا رہے ہیں ان کو زیارت کے ٹرپ کے درمیان کوئی نہ کوئی اوریٹر یا اسپیکر یا ذاکر یہ روایت سنائے گا، اور جو اس سے پہلے جا چکے ہیں. اور اب اس مجمع میں تو مجھے کوئی نظر نہیں آتا جس نے اب تک زیارت نہ کی. تو یہ روایت کہ جب وہ ظاہر آیا کہ مولا میں زیارت پہ جا رہا ہوں امام نے کہا میرے لیے بھی دعا کرنا. دعا موجودہ زمانہ, یہ دو لفظ یاد رکھیے گا, میرے لیے بھی دعا کرنا. وہ چلا گیا. جب کوئی آپ سے کہتا ہے کہ میرے لیے دعا کرنا تو اس کے بعد آپ کیا کرتے ہیں؟ ٹھیک ہے کریں. جب وہاں دعا کرنے لگا تو کسی نے یاد دلایا یہ کیا پاگل پنے کی دعا کر رہے. ٹینت امام اور امام مظلوم میں فرق کیا؟ ہم اور آپ وہ ظاہر گروپ والے ایک دوسرے سے کہہ رہے ہم اور آپ کس پوزیشن میں کہ ہم امام کے لیے دعا کریں. یہ کربلا والا آقا حسین اور ٹینت امام کوئی فرق تو نہیں ہے نا, اول ہونا اوسط ہونا آخر ہونا کل ہونا صغیر ہونا و کبیر ہونا سوا. اور اس نے امام سے آ کے سوال بھی کیا کہ مولا آپ میں اور آپ کے دادا میں کیا فرق ہے؟ تو جو دسویں امام نے جواب دیا, بہت مشہور مشہور روایتیں, لیکن بتانا یہ چاہ رہا ہوں زیارت کا یہ سارا انسٹیٹیوشن جو غیبت امام میں شیعوں کو پروٹیکٹ کرنے کا ایک بہت بڑا ذریعہ, مرجعیت, خمس, زیارت. اور جب زیارت ہوگی یاد رکھیے, جب زیارت ہوگی اس کے ساتھ عزاداری ہوگی. جب آپ اپنی آنکھوں سے کربلا کے میدان کو دیکھ کے آئیں گے اور وہ سارے مسائب وہاں بیٹھ کے سنیں گے تو اس کے ساتھ خود بخود آنکھ میں آنسو آئیں گے اور آدمی کا دل چاہے گا کہ مرتے دم تک روتے رہو. اب یہ سب ٹینت امام, اور ٹینت امام کی سیرت پڑھنے کا وقت نہیں, بہت امپورٹنٹ سیرت. آج کل غیبت میں سب سے زیادہ ٹینت امام کے انسٹیٹیوشن ہم کو پروٹیکٹ کیے ہوئے ہیں, مگر جملہ جو میرا چل رہا ہے کہ ان سب پر آج کل امنگ آور سیلف آبجیکشن, اعتراضات, اور کبھی تو وہ طریقہ کار کہ پہلے بہت اچھے طریقے سے ایکسپلین کیا جائے گا, آخر میں پانچ منٹ کا ایسا زہر ملا دیا جائے گا کہ مرجعیت کا انسٹیٹیوشن ختم, خمس کے حوالے سے انسٹیٹیوشن ختم, عزاداری کے حوالے سے ساری بات ختم, اور پھر آخر میں دیکھے گا بات جائے گی زیارت کے اوپر. کیونکہ یہ بات شروع ہو چکی ہے میری اپنی لینگویج اردو میں باقاعدہ اگینسٹ زیارت ایک چیلنجنگ بک آئی. بک میں تو بہت ساری باتیں, چیلنج کس بات کا ہے کہ ایک حدیث ہمارے پاس نہیں جس میں کسی امام نے زیارت کا ریکمینڈیشن دیا ہو اور وہ اتھینٹک ہو. یہ باقاعدہ چیلنج دیا ہے کتاب لکھنے والے. وہ آپ کے پاس کامل الزیارات انگلش ٹرانسلیشن ہو چکا اور ہر ظاہر کے پاس یہ کتاب ہوتی, ساری حدیثیں غلط ہیں. اب دیکھیے ابھی ایک آدمی نے کہا, مگر مرجعیت پہ جب شروع میں 30 سال پہلے کیا لوگ آغا محسن حکیم کے زمانے میں مرجعیت کے اتنے ہی اگینسٹ سے ایک آواز اٹھی ہوگی. سید خوئی کی تقلید کے شروع زمانے میں کیا اتنی مخالفت تھی جو آج ہے؟ نہیں, ایک آواز اٹھی ہوگی. لیکن وہی وہ جو اسٹارٹنگ ہوتا وہ بڑا خطرناک ہوتا ہے اس وقت, اگر قوم یہ سوچ کے اسے اگنور کر دے تو جو وہ ایک آدمی کہہ رہا ہے یہ کیا, اسے کیا فرق پڑے گا, تو وہ منظر بنے گا جو آج بن رہا کہ ہر مرجع پر ہر طرف سے دنیا کے ہر شیعہ علاقے میں اپنے لوگ اعتراض کر رہے ہیں. تو لیکن یہ تو سبجیکٹ ایسا کہ آگے چل کر ڈیٹیل کے ساتھ آ سکتا ہے کیونکہ ہمارا تو ٹاپک ہی ہے موجودہ زمانہ. مگر بات کیا ہو رہی تھی آپ بھول گئے ہوں, میں یاد دلا دوں. وہ بات یہ ہو رہی تھی کہ یوں اگر آپ دیکھیں تو غیبت کے زمانے کی سب سے زیادہ تیاریاں یا پریپریشن ہمارے ٹینتھ امام نے کروائی. یہ سارے انسٹیٹیوشن جو آج ہمیں بچا رہے ہیں یہ سارے ٹینتھ امام نے اپنے زمانے میں اسٹیبلش کیے. پھر بھی ٹینتھ امام کا زمانہ اتنا میچ نہیں کرتا ہے آج کے زمانے سے. ٹینتھ امام کے زمانے میں کوئی خمس کے خلاف بات نہیں کر رہا, ٹینتھ امام کے زمانے میں کوئی عزاداری کے خلاف بات نہیں کر رہا, ٹینتھ امام کے زمانے میں کوئی تقلید یا مرجعیت کے اگینسٹ بات نہیں کر رہا. تو ٹینتھ امام نے سب سے زیادہ ہمارے لیے ٹائم لگایا, مگر بات وہ نہیں ہے. بات ہے کہ دو امام جن کے زمانہ ایک دوسرے سے इतना मैच करे, वो या फोर्थ इमाम है और या जमाने का इमाम। अगर फोर्थ इमाम की बात आ गई, अच्छा ये जुमला जो मैंने कह दिया, हो सकता है कोई डिसएग्री करे कि नहीं मौलाना, कैसे हम इस बात से बिलीव करें कि फोर्थ इमाम और इमाम जमाना का ये इस वक्त का दौर ये एक जैसे। तो अभी इससे पहले अशरा में जो पढ़ के आया हूं उसमें सारी बात समझाई जो वहां की मजलिस की आखिरी मजलिस का रिजल्ट था, वहां से मैं आपके यहां की बात शुरू कर रहा हूं कि बहरहाल मौका मिलेगा थोड़ा सा मजीद इसकी दलीलें और प्रूफ दूंगा, मगर ये दो इमाम एक जैसे। अब सवाल, जो सवाल मैंने शुरू में किया था कि फोर्थ इमाम ऐसा वर्स्ट खराब प्रॉब्लम वाला डेंजरस जमाना जो आज है, फोर्थ इमाम ने उस वक्त अपने शियों को कैसे प्रोटेक्ट किया उस जमाने के प्रॉब्लम्स, तो आप किसी भी आदमी से पूछिए, मोमिन आदमी से मेरी मुराद मोमिन, चौथे इमाम का नाम ले लो, तुम्हारे जहन में क्या चीज फौरन आएगी? दो चीजें आएंगी। फोर्थ इमाम का नाम लिया, दो चीजें आएंगी, एक आजादारी, एक दुआ सहीफे कामिला की वजह से भी, और इसके अलावा जो सारा साल हम लोग दुआएं पढ़ते रहते हैं। अब जैसे एक रात है दुआ की रात शब कदर, दुआए तौबा पढ़ें, दुआए मकारिमुल अखलाक पढ़ें, या माहे मुबारक रमजान पूरा, आप लोग तो शायद दुआए इफ्तिताही पढ़ते हैं बस, यालिए याजिम या गफूर या रहीम, अल्लाहुम्मा अदखिल अला अहलि अल-क़ुबूर सुरूर, अल्लाहुम्मा इन्नी अफ्ततिउ सना बिहम्दिक, मगर जो सबसे अहम दुआ माहे मुबारक रमजान की है दुआए अबू हमजा सोमाली। अबू हमजा सोमाली किसके सहाबी थे? चौथे इमाम थे। और कौन से सहाबी थे? हर इमाम अपने सहाबियों की कैटेगरी की थी, जो बिल्कुल क्लोज, जैसे रसूलुल्लाह के सहाबी सलमान हो या मौलाए कायनात के सहाबी मालिक अश्तर हो, वैसे करनी हो, उस तरह से अबू हमजा सोमाली का स्टेटस दुआए अबू हमजा सोमाली। क्योंकि मैं ईस्ट अफ्रीका भी कई दफा रमजान में गया हूं, इसलिए मुझे मालूम कि वहां लोग मस्जिद में ना सही नमाज शब के मौके पे दुआए अबू हमजा सोमाली पढ़ने वाले बहुत सारे। तो अब ये चौथा इमाम, बात दुआए अबू हमजा सोमाली पे नहीं, चौथे इमाम का नाम लीजिए। तो करबला के बाद, एक तो करबला आपके जहन में आएगी, चौथे इमाम का नाम और करबला, उसके बाद दुआ, यानी चौथे इमाम ने अपने उस जमाने में जो आज के जमाने से सबसे ज्यादा मैच कर रहा, मोमिनीन कराम को शियों को प्रोटेक्शन का जो तरीका बताया वो दुआ थी, चाहे वो सहीफा कामिला की दुआ या सहीफा कामिला से हटकर। तो मेरा सवाल ये था कि कौन से दो इमाम ऐसे हैं जिनके हालात मैचिंग कर रहे हैं, जवाब आया फोर्थ एंड ट्वेल्थ। फिर मेरा अगला सवाल ये था कि जिस इमाम के हालात आजकल मैच कर रहे हैं उसने अपने शियों को प्रोटेक्शन के लिए क्या चीज दी? दुआ। वही चीज आज भी चलेगी, मगर एक डिफरेंट एंगल से इस पर मुझे बात करना। अब यहां पे एक आखिरी बात मैं ऐसी कहूं कि अल्लाह करे, ये खुद मेरी एक दुआ, अल्लाह करे मुझे इस बात की डिटेल में न जाना पड़े, वरना तो आज तो खैर अब वक्त नहीं है, लेकिन आइंदा भी किसी मजलिस में अगर मैं इसकी डिटेल में चला गया तो हमारा सारा टॉपिक जो है वहीं रुक जाएगा, मगर वो बात भी बहुत इंपॉर्टेंट है आपको बताना। और मैं फिर एक मरतबा एक वार्निंग वाला जुमला रिपीट करूं, वो खाली एक जुमला, उसकी डिटेल में अभी नहीं जा रहा। आजकल करबला की जियारत जितनी पॉपुलर इबादत बन गई, और खास तौर पर अरबईन के मौके पर, साल में सबसे ज्यादा दो तारीखें अहम है करबला की जियारत के लिए, एक अरबईन, एक अराफा। अराफा में फिर भी एक मसला कि दो इबादतें एक टाइम पे, क्लैश का लफ्ज तो नहीं कहूंगा, टाइम पीरियड दोनों का एक ही, नाइन्थ ऑफ दिलेज हज की भी बड़ी अहमियत है, यहां तक है कि एवरी फाइव ईयर में हज रिपीट करना, ऑल दो इट्स नॉट वाजिब जस्ट लाइक वाजिब, जिंदगी में एक बार हज कर लिया वाजिब हज एनफ, लेकिन एवरी पांच साल के बाद उसका रिपीटेशन, तो वो भी डेट फिक्स है नौ दिलेज और अराफा भी नौ दिलेज, तो इसकी वजह से जरा फर्क पड़ता है अरबईन की जो मखसूस है, यहां पे किसी और से क्लैश भी नहीं है, लेकिन ये जितनी अहम इस वक्त दुनिया भर के शियों के लिए अरबईन की जियारत, उतना ही हमें अलर्ट होके बैठना, शैतान जरूर इसी जियारत के इंस्टीट्यूशन के हवाले से हमें कहीं ना कहीं पे अटैक करेगा और डिफीट देगा, जो मैं ये जुमला तो मैं इसलिए कह रहा हूं कि कुछ ऐसी बुक्स, कुछ ऐसे लेक्चर्स, कुछ ऐसे इंटरनेट के मुख्तलिफ फोरम पर डिस्कशन मैंने देखे, लेकिन इसके अलावा एक पास एक्सपीरियंस भी है दुआ के हवाले से। दुआ, मैं आज अपने टॉपिक के अंदर ही रहा, दुआ मौजूदा जमाने में सबसे अहम जगह जहां पे दुआ कबूल होती, या करबला है या खाना काबा। करबला के लिए तो रिवायत ही आप सुनते हैं कि अल्लाह ने आका हुसैन से तीन वादे किए थे, अल इस्तिजाबा तहत कुब्बते, वो तो एक बहुत मशहूर है, लेकिन मक्का और खाना काबा, बल्कि खाना काबा की दुआ इतनी अहम है कि एक जो गलत रिवायत हमारे यहां मशहूर हो गई, उस पर भी लोग दुआ की अहमियत की वजह से आंखें बंद करके अमल करते हैं। ये आंखें बंद करके किसी उर्दू वाले से पूछिएगा, ये हमारे यहां की एक कहावत, मगर यहां मैं कह रहा हूं खाली कहावत नहीं है, बाकायदा आंखें बंद करके कि काबे पे पहली निगाह डालो और तुम्हारी दुआ कबूल। तो लोग जब एंटर होते हैं खाने खुदा की तरफ तो आंखें बंद करके चलते हैं, ज्यादातर तो कहा जाता है आंखें नीचे करके चलो। एक ऐसा भी ग्रुप मैंने देखा है आंखें बंद करके चलो, लीडर जो है वो आगे वाले का हाथ पकड़ेगा, वो उससे पीछे वाला आगे वाले को पकड़ेगा, उससे पीछे वाला आगे वालों को, औरतों की तो चादरें हैं तो चादरें पकड़ के चल रही। पाकिस्तान में ये बहुत होता है कि फकीर आके कहता है मैं अंधा हूं कुछ दे दो, जैसे ही आपने दे दिया फट से आंखें खुलता है, हमसे ज्यादा उसकी आई साइड अच्छी होती है। लेकिन खाने काबा में मैंने ये यानी एक तरह का जोक बन गया, मुझे एक हदीस अगर सही भी हो कि काबे पे पहली निगाह डालो, आंखें बंद करके लोग चल रहे, निगाह नीचे करके जा रहे हैं, क्यों? काबे की दुआ बहुत अहम है, ये चांस मिस ना हो जाए। खैर, इस पर मैं अक्सर बात करता रहता हूं और शायद हमारा तो टॉपिक ही दुआ, शायद इसमें और ज्यादा आगे चल के एक्सप्लेन करने का मौका मिले कहां कहां की दुआ फौरन कबूल। काबे की दुआ, अब मसलन काबे की दुआ, बेहतरीन मौका है दुआ कबूल कराने का। मैं उस रिवायत के अगेंस्ट नहीं बोल रहा हूं, तो फिर मैंने एक जुमला क्या कह दिया, झूठी रिवायत, ये बात में सुनिएगा। काबा दुआ के एतबार से, अब देखिए शैतान काबे के हवाले से जो इतनी अहम जगह अल्लाह ने दुआ के लिए बनाई, उसी को कैसा एंटी दुआ कर दिया। मुझे अब तक याद है जब लेट 70s या अर्ली 80s में हम लोग करबला की जियारत के लिए गए थे, और उसी वक्त जरा हज और उमरे का सिलसिला ज्यादा शुरू हुआ था, हर दौर में लोग जा रहे थे लेकिन बाकायदा ग्रुप बना बना के। तो सैयद खोई ने यही फरमाया था कि मत करो उमरा, वाजिब कोई थोड़ी है भाई, अल्लाह के रसूल की एक हदीस स्टार्ट में आज कर रहा हूं, अगर मुकम्मल नहीं हुआ तो इंशाल्लाह कल, कल तो वैसे ही शबे जुमा है, शबे दुआ। ये जो जुमला मेरा है कि शैतान ने दुआ को किस तरह अगेंस्ट दुआ इस्तेमाल किया, तो अजादारी ने जियारत के हवाले से भी मैं एक वार्निंग देना चाहता हूं, अब ये बातें कल आएंगी। मगर ये जो एक हदीस है कि अल्लाह के रसूल ने एक दिन मौला को बुलाया और कहा कि या अली, आज मैं तुम्हें गिफ्ट देना चाहता हूं और मेरे पास तीन चीजें, अब इनमें से बताओ तुम्हें क्या गिफ्ट चाहिए। 6 लाख यानी 600,000 जानवर, अरब के उस वक्त की आबादी के एतबार से बहुत बड़ा गिफ्ट है, या 6 लाख यानी 600,000 दीनार जो गोल्ड का बना हुआ क्वाइन होता है, चांदी से दिरहम बनाया जाता है, सोने से दीनार, या ये कि 6 लाख नसीहत की बात है, क्या चाहिए हमारे और आपके लिए भी डिसीजन लेना कोई मुश्किल नहीं। 6 लाख नसीहत की बातें लेके क्या करेंगे, सारा साल आके मौलवी दिमाग खराब करके जाते हैं, या अल्लाह के रसूल दीनार दीजिए या जानवर दीजिए। मौला ने इससे भी जल्दी जवाब दिया, जैसे मौला लोगों के सवाल का जवाब फौरन देते हैं, इधर सवाल आपकी जबान से निकला पूरा, अभी आपने सवाल कंप्लीट भी ना किया और मौला का जवाब हाजिर। बल्कि एक बार तो एक बड़ा सा सिंपल सा आदमी मौला के पास एक एडवाइस लेकर गया भी था, या अमीर अल मोमिनीन इतने जल्दी जवाब न दिया करें, ठहर जाया करें, अपने जो आपको रिप्लाई देना है उसको भी जरा रीथिंक करें, सोच ले, हो सकता है जल्दी में आप कभी गलत कह जाएं, तो मौला मेरा दिल बहुत दुखेगा, मुझे बहुत शर्मिंदगी होगी अगर मेरा मौला कभी कोई गलत बात कहेगा। अभी बहुत ही सिंपल टाइप का है बहलौल दाना, लेकिन बहलौल तो बहुत अकलमंद आदमी थे। खैर, तो खुलासा यह है कि मौला ने मुस्कुरा के कहा, ये बता तेरे हाथ में कितनी उंगलियां, कहा मौला 5 उंगलियां, कहा इतने जल्दी जवाब दिया, रुका भी नहीं, सोचा भी नहीं, इसको रीथिंक भी नहीं किया, मुस्कुरा के कहा मौला आप भी कभी कभी बहुत बड़ा मजाक करते हैं, जो उंगलियां हर वक्त मेरी आंखों के सामने हो उसमें मैं गलती कहां कर सकता हूं। मौला ने कहा तो सारी कायनात हर वक्त अली की आंखों के सामने होती है, अली गलती कैसे कर सकता है। अब उसी तरह से ये तो हुआ लोगों के सवाल का जवाब, अब मौला ने यहां पे पैगंबर के गिफ्ट वाले सवाल का जवाब दिया, कहा या रसूल अल्लाह ये दिरहम और दीनार ये मेरे किस काम के। साहिब ईमान के लिए बहुत बड़ा जुमला है, जिस पाउंड, जिस डॉलर, जिस शिलिंग, पता नहीं केनिया में क्या करेंसी चलती है और तंजानिया में क्या चलती है और पाकिस्तान का रुपया, मरे जा रहे हैं उसकी कोई हैसियत नहीं है, बेकार चीज है। अली तो बहुत ऊंची शख्सियत है, नजफ जा रहे हैं ना आप लोग, आपकी एक बड़ी तादाद उसी नजफ के अंदर मुकद्दस से अर्ध बेली, कैसे मौला की पांती पे इस तरह से आराम कर रहे हैं कि जाहिर अगर अली के पांती जाना चाहे तो एक तरफ अर्धबेली है एक तरफ हिल्ली है, इन दोनों के दरमियान से होके आगे बढ़ता, ये मुकद्दस से अर्धबेली उसी जहां पे आज उनकी कब्र है उसी के करीब, पहला पुराना जमाना है ये टैप वाटर तो होता नहीं, पानी की सप्लाई कुएं से, नमाज शब पढ़ने के लिए रोजे के सहन में आए और एक बार कुआं था वजू करना, पानी का डोल कुएं में डाला, खाली डोल पानी भर के निकाला, मौला के रोजे के सहन में जो कुआं, अब जब वो बाहर आया डोल तो देखा पूरा हीरे और जवाहरात और डायमंड और प्रीशियस स्टोन से भरा हुआ, मुकद्दस अर्थबेली ने देखा उल्टा कर दिया और आसमान को देखा, कहा खुदाबंदा ये मेरे किस काम का, मुझे तो वो पानी चाहिए जिससे कम अज कम वजू करके तेरे आगे सिजदा तो कर सकूं। दौलत ये है असल चीज, वो पानी जो आपको अल्लाह की बारगाह में ले जाने के काबिल बनाता है। डोल उल्टा कर दिया, जब गुलाम की ये शान है तो मौला तो फिर कायनात का मौला है, फिजा को दिखा दिया या हम इशारा करें तो जमीन की रेत का हर जर्रा सोना बन जाए, कहा या रसूल अल्लाह ये लेके मैं क्या करूं, ना मुझे दिरहम चाहिए ना दीनार चाहिए ना जानवर चाहिए, मुझे तो नसीहत के कलमे दीजिए। कहा क्या है अली, अली के लिए तो ये हदीस नहीं है, ये तो हमें हमारे और आपके लिए। कहा क्या है अली, 6 लाख बहुत ज्यादा हो जाएंगे, शायद आदमी याद भी ना कर सके, तो मैं 6 ऐसी नसीहत करता हूं जिनमें पूरी 6 लाख नसीहतें आ गई, अगर इस 6 को याद करके अमल कर लो तो 6 लाख की भी जरूरत नहीं, और उन 6 में से, अब 6 पढ़ने का वक्त भी नहीं है और मेरे टॉपिक से रिलेटेड भी 6 नहीं है सिर्फ 1, कहा जब तुम ये देखो कि लोग मुस्तहबात ज्यादा कर रहे हैं तब वाजिबात की जानिब तवज्जो देना। ये मुस्तहब ऐसा मुस्तहब के जिसके लिए वाजिब छूट रहा। कहा कि जब ये देखो कि लोग मुस्तहबात ज्यादा कर रहे हैं तो तुम वाजिबात की जानिब तवज्जो देना। आज उमरा शैतान का एक ऐसा ही टूल बन गया है जो दुआ कबूल होने की जगह वहां से आदमी मजीद गुनाह, और वो जुमला लेके आता है जिसको कल ही समझाऊं तो मजा आएगा, अल्लाहुम्मा फिर लिया जुनूब अल्लती तहबिसुद दुआ, दुआए कुमैल ना, अरे खुदा मेरे वो गुनाह माफ कर दे जो दुआ रोक लेते। हमारा सब्जेक्ट और टॉपिक दुआ, तो दुआ रोकने वाले गुनाह आदमी उमरे से लेके आता। अय अली जब लोग मुस्तहबात ज्यादा कर रहे हैं, सैयदे कोई का जुमला, मत जाओ उमरे पर। जो तुम सवाल कर रहे हो वो सवाल भी पढ़ने की जरूरत नहीं बास जगहों पर। अब ये जो बात आखिरी बात मैं कह रहा हूं जिसके बाद मसाइब पे आता हूं, ये आखिरी बात जो मैं अर्ज कर रहा हूं, ये इसको फिक्री मसला ना समझिएगा, मैं खुद ही पहले से बता रहा हूं ये फिक्री मसला नहीं है। और वो ये है कि बाज औकात दिल चाहता है ये कह दिया जाए कि नमाज जमात में जाना हराम, जब ये देखते हैं कि नमाज जमात में जाकर जमात से पांच मिनट पहले से गीबतें शुरू होती हैं, फिर नमाज होती है, और उसके बाद नमाज खत्म होकर बाहर जितनी देर में लोग अपनी गाड़ियों में बैठते हैं चाय पीते हैं तब भी गीबतें चल रही। गीबत हराम है, गुनाह कबीरा है। वजह इमाम जमाना उसकी नमाज जनाजा पढ़ने आए तो गीबत बहुत बड़ी इतनी थी उसकी थी। अब वक्त कम है तो मैंने गीबत न करने को बदला, लेकिन और जमात क्या है, सुन्नत है, सवाब है, मुस्तहब है। ऐसा मुस्तहब जो पहले हराम तक आदमी को ले जा रहा, अभी मैंने कहा इसको फिक्री मसला ना समझिए, इसीलिए मैंने कहा कभी मेरा दिल चाहता। और याद रखिएगा मेरा दिल कोई हैसियत नहीं रखता है, आपके लिए हुज्जत सिर्फ आपके मर्जी का फतवा है। जो आयतुल्लाह सिस्तानी की तकलीद में है पहले उनका फतवा मालूम करे, जो मरूम आ गए कोई भी बाकी है पहले उनका, लेकिन जो ओवरऑल पैगंबर की एक नसीहत के बाद ऐसे मुस्ताब लोग जैसे मैंने इसको मिलाया अभी उमरे से, अब ये बात तो कल ही होगी, और कसीर तादाद में आपको ऐसे लोग लश्कर यजीद में नजर आ रहे। अल्लाह अल्लाह, नमाज पढ़ने का इतना शौक है कि एक दूसरे से कह रहे हैं कि भाई जल्दी से हुसैन को शहीद करो, कहीं ऐसा ना हो कि असर का वक्त फजीलत निकल जाए। ऐसी नमाज है, पता है कि नमाज कजा नहीं हो रही है, वक्त फजीलत सवाब का वक्त ना निकल जाए। सवाब का वक्त लेने का इतना शौक है कि नवासे रसूल के गले पे जल्दी से खंजर चलाओ। इराक के एक गैर शिया आलिम दीन का वाकया, गैर शिया वो बहुत पुराना, कि किसी कूफी या शामी ने जाके एक फिकी मसाला पूछा और कहा ये बताइए अगर कपड़े पर मच्छर का खून लग जाए तो नमाज पढ़ी जा सकती है कि पहले उसे पाक करना होगा। एक आम सा मसल और अपनी जगह सही मसल, लेकिन वो इराकी आलिम दीन गैर शी आलिम चीखे मार मार के रोने लगे। सवाल करने वाले ने कहा मैंने फिकी मसला पूछा आप रो क्यों रहे? कहा जालिमो मच्छर के खून का इतना ख्याल और रसूल के बेटे का खून बहा दिया और एक लम्हे के लिए भी आके ना पूछा। ये थे वाजिबात को छोड़ के मुस्तहबात के पीछे दौड़ने वाले। मैदान करबला में हर तरफ एक ही आवाज है जल्दी से हुसैन का खात्मा करो, कहीं नमाज का वक्त फजीलत ना निकल जाए। अरे तुम क्या नमाज पढ़ोगे? नमाज करबला की बीवियों ने पढ़ के बताई, नमाज हुसैन के वारिस सज्जाद ने पढ़ के बताई। करबला में शाम का अंधेरा आया जिसे शाम गरीबा कहते हैं। पहला अमल जो अहले बैत अथार ने किया वो खाके करबला पे तयम्मुम किया, और तयम्मुम करके पहले मगरिब ईशा की नमाज पढ़ी। तुम आके पूछ रहे हो नमाज की बात? आओ जिंदान शाम में, सज्जाद तुम्हें बताएगा कि शाम के कैद खाने में जैनब इन तारीखों में शाम पहुंच चुकी। پہلی سفر کو اہل بیت شام میں داخل ہوئے ہیں، آج شب 11 سفر ہے، اہل بیت زندان شام میں ہے۔ اور ایک بار سجاد کی نگاہ آدھی رات کے وقت پڑی، کیا دیکھا؟ میری پھوپھی زمین پر بیٹھ کے نماز شب پڑھ رہی ہیں۔ ایک بار میرا چوتھا امام حیران ہو کے کہتا ہے، پھوپھی اماں آپ نے تو کربلا کی شام غریبہ بھی نماز بیٹھ کے نہ پڑھی جب گھر کے 18 لاشیں جلتی ریتی پہ پڑے ہیں، آج یہاں پہ نماز بیٹھ کے؟ کہا بیٹا آنے والی غذا اور پانی اتنا کم ہوتا ہے کہ بچے بھوکے اور پیاسے رہتے ہیں، میں اپنا حصہ ان بچوں کو دے دیتی ہوں۔ آج غذا کی کمی کی وجہ سے علی کی بیٹی اتنی کمزور ہو چکی ہے کہ کھڑے ہو کر نماز شب کی طاقت بھی نہیں ہے، مگر نماز پڑھ رہی ہے، مگر نماز پڑھ رہی ہے۔ چہلم کے دن کی مجلس کا ایک جملہ آج بھی سن لیجئے، جب یزید اہل بیت کو رہا کرتا ہے تو زینب کی پہلی شرط ہونی چاہیے تھی، ہمارے بچے بہت پیاسے ہیں، ان کی پیاس کی وجہ سے میں نے نمازیں بیٹھ کے پڑھی ہیں، ہمیں پہلے پانی دیا جائے۔ پانی نہیں مانگا، کہا کہ ہمیں ماتم کے لیے گھر لے کے دیا جائے۔ زینب نے بتایا میں بھی پیاسی ہوں، میرے بچے بھی پیاسے ہیں، لیکن ہمیں پانی کی پیاس نہیں ہے، ہمیں آنسوؤں کی پیاس ہے۔ زینب بھوکی رہ سکتی ہے لیکن بغیر ماتم و عزاداری کے نہیں رہ سکتے۔ اجرکم اللہ، پروردگارا شریکت الحسین عقیلہ بنی حاشم زینب کبریٰ اور میرے معصوم امام سید الساجدین کے مصائب کا واسطہ، جو زینب کی تمنا اور خواہش تھی اسی کے مطابق ہمیں ساری زندگی، بلکہ مرنے کے بعد بھی، بلکہ جنت میں بھی حسین کا ماتمی اور عزادار بنا کے داخل فرما۔ خدا بندہ اس گریے کا واسطہ جو اس مجمع نے کیا، ان کی ساری حاجتیں پوری فرما، ان کو ان کے جان مال عزت آبرو اولاد روزی کے ذرائع کو ہر پریشانی سے محفوظ فرما۔ دنیا بھر میں پھیلے ہوئے شیعان حیدر کرار، عزاداران امام مظلوم، محبان اہل بیت کو ظالموں کے ہر شر سے نجات دلا، ظہور امام میں تاجیل فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم۔